नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल कार्तिक 24 गते सोमबार, मार्ग कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार 10 नोभेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज कसलागा 5। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले प्रतिनिधि सभा पुनस्थापनाको रिट लग्न एमालेसँगै कांग्रेसमा पनि हस्ताक्षर संकलन शुरू भएको प्रसंगलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। एमाले संसद पुनस्थापनाका लागि अदालतमा रिट लिएर जाने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेका छन्। प्रतिनिधि सभा पुनस्थापना सम्बन्धी रिट पर संवैधानिक इजलासमा भएको प्रारम्भिक बहसमा प्रत्यक्ष सरकारवाला सांसदहरूको रिट परेको नपरेको प्रसंग उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा सांसदका तर्फबाट रिट लैजाने तयारी भएको हो। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भने पनि कांग्रेसले चुनावमा जाने तयारी गरेको थियो, तर प्रतिनिधि सभा पुनस्थापनाका लागि सर्वोच्च अदालत जानेबारे सिंगापुरमा रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउबा र ओलीबीच पटक पटक कुराकानी भएको नेताहरूले बताउनु भएको छ। देउबाको निर्देशनपछि प्रतिनिधि सभामा तत्कालीन कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले हस्ताक्षर संकलन शुरू गरिसक्नु भएको छ। घिमिरेका अनुसार आइतबारसम्म 35 सांसदले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा संस्थापन पक्षका सदस्य धेरै छन्। प्रतिनिधि सभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार गठन नै असंवैधानिक छ। अर्कोतर्फ यो सरकारको निर्वाचन गराउने वातावरण पनि देखिएन, त्यसैले पुनस्थापनाका लागि पार्टीको औपचारिक धारणा बनाउन हस्ताक्षर संकलन गरिएको हो, घिमिरेले भन्नुभयो। पार्टी केन्द्रीय सदस्य समेत रहनुभएका निवर्तमान सांसद दीपक गिरीले असंवैधानिक कदम सच्याउन र संविधान संशोधन लगायत जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्न कांग्रेस पनि संसद पुनस्थापनाको पक्षमा लाग्नुपर्छ भन्नेमा तत्कालीन संसदका बहुमत सदस्यहरू रहेको दावी गर्नुभयो। पुनस्थापनाको पक्षमा चालू केन्द्रीय समितिबाट कार्यसमिति बैठकबाट औपचारिक धारणा बनाउनकै लागि दबाव दिने उद्देश्यले हस्ताक्षर थालिएको हो, गिरीले भन्नुभयो। कांग्रेस केन्द्रीय कार्यसमितिको 28 असोजदेखि जारी बैठकमा निर्वाचनको पक्षमा जानुपर्ने मत धेरै सदस्यबाट आएको छ। यद्यपि कांग्रेसले अहिलेसम्म निर्वाचनमा जाने नजाने बारे औपचारिक निर्णय गरेको छैन। प्रारम्भिक दिनमा संसद पुनस्थापनाको पक्षमा वकालत गरेका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पछिल्लो समय भने पुनस्थापनाले भन्दा निर्वाचनले राजनैतिक निकास दिने बताउनुहुन्छ। संसद पुनस्थापना हुने वा नहुने कुरा अब सर्वोच्च अदालतको विचाराधीन विषय भयो। हामीले हस्ताक्षर गरेर रिट लादैमा पुनस्थापना हुने र नलादैमा नहुने भन्ने कुरा हुन्न। अदालतले जे निर्णय गर्छ त्यसलाई मानेर जाने कुरा हुन्छ, सिटौलाले भन्नुभयो। तर कांग्रेसले अहिलेको अवस्थामा निर्वाचनमा जाने निर्णय गर्नुपर्छ। यता एमाले अध्यक्षले सानेपामा 28 असोजदेखि चलिरहेको कांग्रेस बैठकमा पनि चासो दिइरहनु भएको छ। ओलीले कांग्रेस सभापति देउबा मार्फत संसद पुनस्थापनाको मुद्दामा सँगै अघि बढ्नुपर्ने बताउँदै आउनु भएको छ। ओलीका कुरामा देउबा सकारात्मक भएरै हस्ताक्षर गर्न लगाइएको कांग्रेसका एक पदाधिकारीको भनाइ छ। यद्यपि देउबाले केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै निर्वाचनमा जानुपर्ने धारणा राख्नु भएको थियो, संविधानलाई कम क्षति हुने गरेर राष्ट्रपतिले तत्कालीन संकटबाट निकास निकालेको भन्दै देउबाले धन्यवाद समेत दिनुभएको थियो। बैठकमा निर्वाचनमा जानुपर्ने मत राखेर बाहिरिनुभएका सभापति देउबा संसद पुनस्थापनाको पक्षमा फर्किएको कुरासँग आफू सहमत हुन नसकेको कांग्रेस नेता सिटौला बताउनुहुन्छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं। आजको नागरिक दैनिकले पनि प्रतिनिधि सभा पुनस्थापनाको दौड़मा कांग्रेस एमाले शीर्षक दिएर खबर प्रकाशन गरेको छ। नागरिक दैनिकबाट कहिले पूरा होला महाकाली करिडोर शीर्षकको खबर लिँदैछौं। अहिले भीमदत्त नगरपालिका नौ टुडीखेलका स्थायी बासिन्दा लोकबहादुर थापा मगर 2065 सालमा डडेलधुराको जोगबुडाबाट बसाई सरेर आउनु भएको हो। त्यति बेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म महाकाली करिडोर निर्माण हुने खबरले उहाँ उत्साहित हुनुभएको थियो। करिडोर यातायातको सुविधा मात्र नभई अवसरको ढोका पनि हुने भएकाले यसबाट व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा थापा मगरमा थियो। आफ्नै घर छेउबाट करिडोर बन्ने भएपछि थापा मगर जस्तै यहाँका बासिन्दा अब आर्थिक अवस्था फेरिन्छ भन्नेमा विश्वस्त थिए, तर उक्त करिडोर डेढ दशकसम्म पनि बनेको छैन। त्यो बेला सड़क निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुशी भएका थियौं। मगरले भन्नुभयो, एकातर्फ महेन्द्रनगर बजारमा सहज पहुँच हुने, अर्कोतिर सड़क बनेपछि शिक्षा स्वास्थ्य र व्यापार उन्नति हुने आशा हामीले राखेका थियौं, तर अहिलेसम्म बनेको छैन। सड़क नबन्दा आशा निराशामा परिणत हुन थालेको छ। त्यहाँ करिडोरको ट्र्याक भने खुलेको छ, तर यात्रा गर्न सहज छैन। वर्खाको समयमा त उक्त सड़क बन्द हुने गरेको छ। सड़क राम्रो नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ। गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै। थापा मगरले भन्नुभयो, हाम्रो मुख्य समस्या भनेकै राम्रो सड़क हो। सड़क नहुँदा निकै शास्ति खेप्नु परेको छ। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं। आजको अन्नपूर्ण पोष दैनिकले पनि संसद पुनस्थापनाको पक्षमा एमालेसँगै कांग्रेस पनि खुल्दै शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। अन्नपूर्ण पोष्टबाट पोखरा र भैरहवा डाइभर्ट हुनै मान्दैनन् जहाँ शीर्षकको खबर लिँदैछौ। रनवेमा बिजुली सर्ट भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार 4.5 घण्टा बन्द भयो। विमानस्थल बन्द हुँदा अवतरण गर्न नपाएका करिब एक दर्जन अन्तर्राष्ट्रिय जहाज भारत बंगलादेशसम्म डाइभर्ट भयो। सीमा र आकाशमाथि दर्जनौ फन्को लगाएर कतार एयरलाइन्स ढाका, कोरियन एयरलाइन्स दिल्ली र फ्लाइ दुवैको जहाज लखनऊ विमानस्थल डाइभर्ट भए, तर नजिकै रहेका पोखरा र भैरहवा विमानस्थलमा जहाज जान मानेनन्। त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा पोखरा र भैरहवा वैकल्पिक विमानस्थलका रूपमा प्रयोगमा आउन सकेका छैनन्। पछि बनेका दुवै विमानस्थलमा वैकल्पिक अवतरण गर्न सक्ने पूर्वाधार पर्याप्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार छेत्री बताउनुहुन्छ। पोखरा विमानस्थलका प्रबन्ध निर्देशक जगन्नाथ निरौला पनि अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि ग्राउण्ड ह्याण्डलिङ, प्राविधिक टोली, होटलहरू लगायतका आवश्यक पूर्वाधार तयार रहेको बताउनुहुन्छ। यसअघि 2081 फागुनमा काठमाडौँ अवतरण हुन नसकेको एयर चाइनाको जहाज भने भैरहवा विमानस्थलमा डाइभर्ट भएको थियो। आपतकालीन अवस्थामा अन्तर्राष्ट्रिय जहाजलाई गौतम बुद्ध र पोखरा डाइभर्ट गर्ने अधिकार त्रिभुवन विमानस्थललाई नभएको निर्देशक एवं प्रवक्ता रिन्जी शेर्पा बताउनुहुन्छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। निर्वाचन सफल बनाउन संचारको योगदान महत्वपूर्ण शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न संचार माध्यमको योगदान महत्वपूर्ण रहने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालको प्रथम वार्षिक उत्सव एवं सार्वजनिक सेवा प्रसारण र एनटीभी वर्ल्डको शुभारम्भ समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। लोकतन्त्रको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा समेत संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनामा जनताको ठूलो बलिदानी रहेको पनि स्मरण गर्नुभयो। सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन 21 को निर्वाचन सफल बनाउन सबै संचार माध्यमले ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो। समारोहमा राष्ट्रपति पौडेलले भन्नुभयो, सुशासन र विकासप्रति युवा पुस्ताबाट प्रकट भएको चाहनालाई ध्यान दिँदै तोकिएकै मितिमा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन संचार माध्यमले अझ प्रभावकारी ढंगले काम गर्नुपर्छ। यो आजको आवश्यकता पनि हो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। काठमाडौँको घर बेचेर गाउँमा फार्म स्टे शीर्षकको खबर लिँदैछौ। लमजुङ र तनहुँको सीमा क्षेत्र भानु नगरपालिका अन्तर्गतको चिती खोलामा स्थापना गरिएको फार्म स्टेले अचेल यहाँ निकै चहल पहल बढ़ाएको छ। डुम्रे बेसी शहर सड़कमा पर्ने अर्चल धाराको चिसो पानी पिएर एक किलोमिटरको बाटो तय गरेपछि यहाँ सञ्चालन भएको ग्रीन हिमालय फार्म स्टेमा पुगिन्छ। पछिल्लो समय गाउँ छाडेर शहर झर्नेको लर्को छ। गाउँका घरखेत बेचेर शहरमा घर जग्गा किन्नेको संख्या बढ़दो छ। यस्तो समयमा काठमाडौँमा भएको सुविधा सम्पन्न घर बेचेर गाउँमा फार्म स्टे सञ्चालन गर्न आएको सञ्चालिका गीता अधिकारी पाण्डेले बताउनुभयो। उहाँले भन्नुभयो, धेरैलाई अपत्तरेलो लाग्छ, तर म काठमाडौँको घर बेचेर हिम्मतका साथ गाउँ फर्किए र फार्म स्टे शुरू गरे। फार्म स्टेमा आधुनिकदेखि परम्परागत खालका बस्ने ठाउँ बनाइएको छ। अर्ग्यानिक खानपानको व्यवस्था गरिएको छ। वर्षौं छोडेको पुरानो घरलाई नै मरमत गरी सञ्चालनमा ल्याइएको छ। परम्परागत घुमाउने घर बनाइएको छ। हिमालय फार्म स्टे परम्परागत र आधुनिकताको संगमका रूपमा रहेको पाण्डेले दावी गर्नुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। राजधानी दैनिकबाट मन्त्रीले थाल्नुभयो शिक्षकका ट्रेड युनियन पुनर्गठन अभियान, 4 लाख शिक्षक कर्मचारी तरंगित शीर्षकको खबर लिँदैछौं। शिक्षा मन्त्री महावीर पुनको आइतबार जारी एउटा सन्देशका कारण विद्यालयदेखि विश्वविद्यालयमा शिक्षण तथा प्रशासनिक जिम्मेवारीमा रहेका दर्जनौं संगठन र लाखौं शिक्षक कर्मचारी तरंगित भएका छन्। शिक्षकहरूका 15 पेशागत संगठन तथा उत्तिकै संख्यामा रहेका प्राध्यापक संगठनमा आबद्ध झण्डै 4 लाख शिक्षक प्राध्यापक तथा कर्मचारीमा तरंग सृजना भएको हो। शिक्षा मन्त्री पुनले विभिन्न दलका राजनीतिक संघ संगठनमा संलग्न शिक्षक कर्मचारीलाई राजनीतिक दलसँगको आबद्धता भेटिए बर्खास्त गर्ने चेतावनी दिएसँगै देशैभरका शिक्षक कर्मचारी तर्सिएका छन्। 2036 सालमा स्थापना भएको नेपाल राष्ट्रिय शिक्षक संगठनदेखि 2078 सालमा स्थापना भएको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनसम्म गर्दा 15 वटा शिक्षक कर्मचारी संगठन छन् भने उत्तिकै संख्यामा प्राध्यापक तथा क्याम्पस एवं विश्वविद्यालय कर्मचारी संगठन छन्। मन्त्री पुनले शिक्षक कर्मचारीको हकहितका लागि गठन भएका संगठनहरू गैरदलीय चरित्रको हुने गरी पुनर्गठन गर्न आह्वान गरेपछि संगठनहरू तरंगित बनेका छन्। मन्त्रीले राजनीतिक दलका भातृ संगठनका रूपमा रहेका शिक्षक र शिक्षण संस्थामा कार्यरत कर्मचारीको संगठनलाई मन्त्रालयले मान्यता नदिने घोषणा समेत गर्नुभएको छ। यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं। आजको गोर्खापत्र दैनिकबाट हट्यो भारतको शंका, धमाधम बीआईएस पाउँदै नेपाली फ्लाई उद्योग शीर्षकको खबर लिँदैछौ। नेपालका उद्योगमाथिको आशंका हटेसँगै भारतले नेपाली फ्लाईवुड निकासीमा सहजीकरण गर्न थालेको छ। नेपाल प्लाईवुड उद्योग महासंघका अध्यक्ष होम घिमिरेका अनुसार पछिल्लो समय भारतको ब्यूरो अफ इण्डियन सर्टिफिकेट बीआईएस खुला गरेको र नेपालका थप 7 उद्योगलाई बीआईएस प्राप्त भएको छ। यसै गरी आवेदन दिएर रोकिएका उद्योगले समेत बीआईएसका लागि बाटो खुला भएको छ। 3 महिना अगाडिदेखि विभिन्न आशंकामा उल्झन निकाल्दै आएको भारतीय पक्षले अहिले आफै सहजीकरण गरिरहेको घिमिरेको दावी छ। यो खबर गोर्खापत्रबाट लिएका हौं। हुँडारको हल्लाले त्रासमा रंगेलीका बासिन्दा शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। मोरङको रंगेली सीमावर्ती क्षेत्रमा अफ्रिका तथा एसियाका केही भूभागमा मात्र पाइने लोपोन्मुख मांसाहारी जनावर हुँडारको बथान देखा परेको भन्दै स्थानीयवासी रातभर बत्ती बालेर सुत्न थालेका छन्। लोपोन्मुख मानिएको हिंस्रक जनावर हुडारको बथान रंगेली नगरपालिका चार स्थित धनपति गाउँमा देखा परेको भन्दै वडा नम्बर चार र पाँचका बासिन्दाले रातभरि घर र सड़कका बत्ती बाल्ने गरेका हुन्। मांसाहारी जनावर हुडारको बथान तीन चार दिनदेखि रातको समयमा देखिन थालेको भन्दै स्थानीय बासिन्दामा त्रास फैलिएको छ। गाउँले राति गस्ती नै गर्न थालेका छन्। रंगेली चारको धनपति गाउँको बाँसघारी र खेतमा हुडारको बथान नै देखिएको रंगेली नगरभरि हल्ला व्यापक भएको छ। रंगेली पाँचका वडाध्यक्ष महानन्द मण्डलले हुडार देखिएको हल्ला गाउँ नगर सबैतिर व्यापक भएको तर अहिलेसम्म आफ्नो वडामा कतै पनि नदेखिएको बताउनुभयो। यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। महानगरको डोजर चल्ने सूचनाले सुकुम्बासी बस्तीमा आतंक शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। कार्तिक 24 गते काठमाडौँ महानगरपालिकाले एक सूचना सार्वजनिक गर्यो। अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न सात दिनको समयसीमा तोकिएर सूचना निकालिएको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिकाले संयुक्त रूपमा जारी गरेको उक्त आदेशको मिति शनिबार नै सकियो। काठमाडौँ उपत्यका विभिन्न खोला किनार अतिक्रमित गरी बनाइएका भवन र सुकुम्बासी बस्तीको जग्गा खाली गर्न महानगरले अल्टिमेटम नै दिएको छ। महानगर प्रहरी बल काठमाडौँका प्रमुख राजुनाथ पाण्डे भन्नुहुन्छ, हामीले सुकुम्बासीमा डोजर चलाउने भनेका होइनौं। अवैध रूपमा सरकारी जग्गा कब्जा गरेर व्यक्तिगत सम्पत्ति बनाउन पाइँदैन। सरकारी जग्गा फिर्ता ल्याउन महानगरले अभियान नै चलाएको छ। जग्गा खाली गर्न सूचना पनि दिएका छौं। कानून नै मान्दिन भन्न पाइँदैन। अतिक्रमित जग्गा खाली गराएरै छोड्छौ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। मैदानबाट विदा भए शरद शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। नेपाली क्रिकेटका सफल ब्याटर शरद विश्वाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ। शरदले हङकङमा आइतबार सम्पन्न हङकङ क्रिकेट सिक्सेसबाट यसअघि नै सन्यास लिने घोषणा गर्नुभएको थियो। नेपालले आइतबार युएसँग खेल्दै प्रतियोगिता टुंग्याएको थियो तर शरदले सो खेल खेल्नु भएको थिएन। उहाँ कप्तान बनेर हङकङ जानुभएको थियो। शरदले श्रीलंकासँगको खेल मात्र खेल्नुभएको थियो। अन्य चार खेलमा शरदको अनुपस्थितिमा सन्दीप जोराले नेपालको कप्तानी गर्नुभएको थियो। हङकङ सिक्सेसमा लगाएको जर्सीलाई सामाजिक सञ्जालमा राख्दै शरदले यो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा भएको जानकारी दिनुभएको छ। पछिल्लो समय शरद टेलिभिजन कमेन्टेटरका रूपमा काम गर्दै आउनुभएको छ। सन् 2002 युएमा भएको U15 एसिया कपबाट शरदले आफ्नो खेल जीवनको शुरूआत गर्नुभएको थियो। नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीन दिवसीय खेल, पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय र पहिलो 2020 अन्तर्राष्ट्रिय टोलीका उहाँ सदस्य हुनुहुन्छ। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।